यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 165 निर्वाचन क्षेत्रमा नै सामग्री पुग्यो। निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ़ बनाइएको निर्वाचन आयोगद्वारा जानकारी। 3,41,000 सुरक्षाकर्मी निर्वाचनमा खटिने। निर्वाचन आयोगद्वारा कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल। शान्तिपूर्ण निर्वाचनका लागि सहयोग गर्न आग्रह। संखुवा सभा ताप्लेजुङ सीमा क्षेत्र आसपासमा आज बिहान 3:18 4.7 म्याग्निच्युडको भूकम्प। र अमेरिका इरान आणविक वार्तामा प्रगति भएको दावी। अर्को चरणको वार्ता एक साताभित्रै।
यही 2082 साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो अमूल्य मतको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदातामा हार्दिक अनुरोध गर्दछ।
कोठा बाहिर अन्त कहीँ नछुवाउनु।
अधिकारको सदुपयोग गर्नु सबैलाई।
यही फागुन 21 गते बिहान 7 बजेदेखि अपराह्न 5 बजेसम्म हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिऊ।
आफ्नो मताधिकारको प्रयोग गरौं।
निर्वाचन आयोग नेपाल।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका 165 निर्वाचन क्षेत्रमा सामग्री पुगेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली तर्फको गरी 4,11,53,000 मतपत्र 77 जिल्लामा पुगेको निर्वाचन आयोगले जनाएको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 पूर्व तयारी अन्तिम चरणमा पुगेको पनि आयोगले जनाएको छ। आयोगबाट स्वीकृत कार्यतालिका अनुसार व्यवस्थापकीय कार्य तालिकाबद्ध र तोकिएको समयमा सञ्चालित भइरहेका छन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फका मतपत्र छपाई सम्पन्न भई 77 जिल्लामा पुगेको हो। केही सामग्री भने जिल्लामै व्यवस्थापन हुनेछन्। निर्वाचन अधिकृतको कार्यालयबाट भने मतदान अधिकृतको जिम्मामा सबै सामग्री पठाइने आयोगले जनाएको छ। स्वीकृत कार्यक्रम अनुसार मतदाता शिक्षा सम्बन्धी विशेष कार्यक्रम यही फागुन 3 गतेदेखि अहिले जारी रहेको छ। मतदाता शिक्षा फागुन 17 गतेसम्म 753 स्थानीय तहका 6,743 वडामा निरन्तर सञ्चालन हुनेछ। निर्वाचन आचार संहिता अनुगमन एवं परिपालना निरन्तरता दिँदै केन्द्रीय आचार संहिता अनुगमन समिति लगायतका संयन्त्रहरूले सक्रिय रूपमा कार्य सम्पादन गर्दै आएका छन्। यही फागुन 4 गतेदेखि राजनीतिक दलहरूले चुनावको मुख्य प्रचार प्रसारका गतिविधिहरू पनि गरिरहेका छन्। प्रचार प्रसारलाई प्रचलित कानून र आचार संहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगबाट राजनैतिक दल र उम्मेद्वारहरूलाई निर्देशन पनि भइसकेको छ। फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले हिजो कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरूसँग छलफल गरेको छ। छलफलका क्रममा आयोगका सचिव कृष्ण बहादुर राउतले 21 गते हुन गइरहेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आयोगसँग निकट रही आवश्यक सहयोग र समन्वय गर्न कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। मिथ्या र भ्रमपूर्ण सूचनाले निर्वाचन प्रक्रियालाई नै असर पुर्याउने हुनाले सत्य, तथ्य र यथार्थ सूचना बुझी सोही बमोजिम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचना सम्प्रेषण गरिदिन समेत उहाँले आग्रह गर्नुभयो। छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी, आयुक्तद्वय डाक्टर जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा, आयोगका सचिव कृष्ण बहादुर राउत, प्रवक्ता नारायण प्रसाद भट्टराई लगायत अन्य पदाधिकारी उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा आयोगका सहसचिव ज्ञानहरि घिमिरेले निर्वाचनका लागि आयोगले हालसम्म गरेको सम्पूर्ण तयारीबारे जानकारी गराउनु भएको थियो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका 2078 दफा 3 बम्बोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा योजनाको समीक्षा, सुरक्षा अवस्थाको आकलन तथा आवश्यक मार्गदर्शन र सिफारिशका आधारमा विभिन्न निर्णय गरेको आयोगले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो। उक्त निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाइएको छ। फागुन 18 गते राति 12 बजेदेखि लागू हुने निर्वाचन प्रचार प्रसार निषेध अवधिमा निर्वाचन आचार संहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय भइसकेको छ। यस्तै फागुन 20 गते राति 12 बजेदेखि फागुन 21 गते मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवाका सवारी, एम्बुलेन्स, दमकल, सब वाहन, रक्त संचार, सुरक्षा निकाय, विद्युत, खानेपानी, ढल तथा दूरसंचार, मर्मत र कूटनीतिक नियोगका सवारी साधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइनेछ। मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत सञ्चालन हुनेछन्। प्रतिनिधि सभा निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्था सुदृढ़ बनाइएको छ। निर्वाचनलाई लक्षित गरी देशैभर निर्वाचन प्रहरी समेत गरेर 3,41,000 सुरक्षाकर्मी खटाइएको निर्वाचन आयोगले जनाएको छ। सहकर्मी सरिता खनालको रिपोर्ट।
निर्वाचन लक्षित शान्ति सुरक्षाको अवस्था हालसम्म देशैभर सामान्य रहेको निर्वाचन आयोगले जनाएको छ। 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको आयोगले जनाएको छ। उच्च स्तरीय निर्वाचन सुरक्षा समितिले सुरक्षा योजनाको समीक्षा, सुरक्षा अवस्थाको आकलन तथा आवश्यक मार्गदर्शन र सिफारिशका आधारमा अहिलेसम्म कुनै सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। निर्वाचनलाई लक्षित गरी देशभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान केन्द्र र निर्वाचन प्रहरी समेत गरी करिब 3,41,000 सुरक्षाकर्मी खटाइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।
सबैतिरको इन्फर्मेसन पुग्दाखेरि अहिले देशभर शान्ति सुरक्षाको अवस्था राम्रो छ। 3,41,000 सुरक्षाकर्मीहरू देशभरि परिचालन भइरहनु भएको छ र उहाँहरूले सुरक्षा अवस्थालाई सामान्य राख्नको लागि अरात्र काम गरिराख्नु भएको छ। देशमा सबै मतदाता नागरिकहरू, राजनीतिक दल, उम्मेद्वार सबैले निर्वाचन चाहेको, सरकारी निकायहरू नेपाल सरकारले निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउनलाई प्रतिबद्ध भएर काम गरिरहेको र निर्वाचन आयोगले त्यसका लागि सबैसँग समन्वय गरिरहेको हिसाबले सुरक्षाका कारणले निर्वाचन प्रभावित हुने अवस्था छैन। सबै सुरक्षा चुनौतीहरूलाई सम्बोधन गरेर अगाडि बढिएको छ।
प्रवक्ता भट्टराईले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत रहेको र कुनै चुनौती नदेखिएको भन्दै आउन सक्ने सुरक्षा चुनौतीको उचित समाधान गर्ने विषयमा पनि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।
निर्वाचन आयोगको आँखाबाट हेर्दाखेरि शान्ति सुरक्षाको केन्द्रबिन्दुमा राख्ने विषय राजनीतिक दल र उम्मेद्वारहरूले आफ्ना नीति कार्यक्रम घोषणा पत्रहरू मतदातासम्म सहज रूपमा लैजान सकिरहनु भएको छ कि छैन, मतदाताले आफ्नो विवेक प्रयोग गरेर आफूलाई मन परेको उम्मेद्वार र राजनीतिक दललाई स्वविवेकपूर्वक मतदान गर्न सकिने अवस्था छ कि छैन, त्यो एङ्गलबाट हामीले शान्ति सुरक्षाको अवस्थालाई केन्द्रबिन्दुमा राख्छौँ। त्यसरी हेर्दाखेरि देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र निर्वाचन केन्द्रित गतिविधिहरू पनि सहज रूपमा सञ्चालन भएको कुरा त्यहाँ निष्कर्ष निस्केको छ। यसको लगत्तै निर्वाचन प्रसार प्रसाद निषेध अवधि मौन अवधि 18 गते राति 12 बजेबाट शुरू हुन्छ, मतदान नसकिएसम्म त्यो यथावत रहन्छ। त्यो अवधिमा हुन सक्ने गतिविधिहरूलाई पनि नजिकबाट निहाल्ने र सुरक्षासँग सम्बन्धित चुनौतीहरूलाई चाहिँ तत्काल सम्बोधन गर्ने गरी आवश्यक कार्ययोजनाका साथ अगाडि बढ्ने गरी हामीले छलफल गरेका छौँ।
यसअघि केही स्थानमा भएका छिटफुट घटनामा स्थानीय प्रशासनको क्रियाशीलताले कुनै अप्रिय घटना हुन नपाएको र सबैतिरको माहौल निर्वाचनमय बन्दै गएको निर्वाचन आयोगले जनाएको छ। मतदातालाई सहज रूपमा मतदान गर्न घर जान र फर्कनका लागि सरकारले 3 दिन सार्वजनिक विदा समेत दिएको र शान्ति सुरक्षाको अवस्था सुदृढ़ पारिएकाले मतदान प्रक्रियामा सबैको सक्रियतापूर्वक सहभागिता हुने विश्वास आयोगको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरिता खनाल। केन्द्रीय आचार संहिता अनुगमन समितिबाट हालसम्म प्राप्त 87 उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेद्वारलाई स्पष्टीकरण सोधिएकोमा 57 वटाको जवाब प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। हालसम्म 81 जनालाई लिखित स्पष्टीकरण र 6 जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो। आयोगले निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवं गैर सरकारी संस्था, संचार माध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको छ। दर्ता भएका संचार माध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण लगायतका कार्यवाहीका लागि लेखी पठाइएको छ। निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरेर दल तथा उम्मेद्वारलाई विशेष निर्वाचित हुँदै भनी समाचार सामग्री प्रकाशन गर्ने अनलाइनलाई पनि प्रेस काउन्सिल मार्फत नै स्पष्टीकरण सोधिएको छ। जिल्ला स्तरमा समेत निर्वाचन आचार संहिता उल्लंघन विरूद्धका उजुरी प्राप्त भई आवश्यक कार्यवाही भइरहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचार संहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। प्राप्त भएका 54 वटा जवाफको अध्ययन भइरहेको पनि आयोग जनाएको छ। आचार संहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचार संहिता अनुगमन समिति, जिल्ला आचार संहिता अनुगमन समिति तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको उहाँले बताउनुभयो। जिल्ला स्तरमा आचार संहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचार संहिता 2082 दफा 32 बम्बोजिम 77 वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचार संहिता अनुगमन अधिकृत तोकिएको छ। छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचार संहिताबारे जानकारी गराउने र आचार संहिता पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ। जिल्ला स्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाब माग गरेर दोषी देखिएकालाई कानूनी कार्यवाहीको प्रक्रिया अघि बढ़ाइएको पनि जनाइएको छ। निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ। आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका 2078 दफा 3 बम्बोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजना अनुसार सो प्रस्ताव गरिएको हो। सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्था सम्बन्धी मार्गदर्शन तथा सिफारिश समेतका आधारमा आयोगले गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन मतदान निर्देशिका 2082 अनुसार मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचय पत्र वा नेपाली नागरिकताको प्रमाण पत्र देखाएर मतदान गर्न सक्नेछन्। यस्तै राष्ट्रिय परिचय पत्र वा राहदानी वा जग्गाधनी प्रमाण पूर्जा वा सवारी चालक अनुमति पत्र लिएर पनि मतदान केन्द्रमा जान सक्नेछन्। सो बमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न सकिनेछ। यस्तै मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा, मतदानमा खटिने सुरक्षा कर्मी कर्मचारी र सरोकारवालालाई सूचना सम्प्रेषण गर्ने निर्णय भएको आयोगले उल्लेख गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब 6 दिन मात्र बाँकी रहँदा धनकुटामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। धनकुटामा निर्वाचन आयोगबाट मतपत्र तथा आवश्यक निर्वाचन सामग्री पुगिसकेको छ भने मतदान केन्द्रहरूमा निर्वाचन सामग्री ढुवानीको तयारी गरिएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा रहेका मतदान स्थलमा सामग्री पठाउन तयारी अवस्थामा राखिएको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइसकेपछि सामग्री दिएर कर्मचारी खटाउने तयारी गरिएको छ। यसपटक निर्वाचनमा प्रयोग हुने 52 प्रकारका सामग्री मध्ये 15 प्रकारका सामग्री निर्वाचन आयोगबाट प्राप्त भएको छ भने 37 प्रकारका जिल्ला निर्वाचन कार्यालयले खरिद गरेको जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद अधिकारीले जानकारी दिनुभयो।
निर्वाचन मतदानको दिन प्रयोग हुने 52 प्रकारका सामग्रीहरू छन्। त्यो सामग्रीहरूको व्यवस्थापन चाहिँ हामीले गरिसक्यौं। ती 52 प्रकारका सामग्री मध्ये यसपालि 37 प्रकारका सामग्री हामीले कार्यालयबाटै खरिद गर्यौं। यसको प्याकेजिङ गर्दै र त्यसलाई चाहिँ मतदान केन्द्रमा पठाउनको लागि चाहिँ तयारी अवस्थामा राख्नको लागि हामीले सबै 166 केन्द्रहरूको लागि अलग अलग बाक्समा हामीले प्याक गरेछौं।
निर्वाचनका लागि 119 मतदान स्थलमा 166 मतदान केन्द्र तोकिएका छन्, जसमा 16 मतदान स्थललाई अति संवेदनशील, 49 संवेदनशील र 54 सामान्यमा वर्गीकरण गरिएको छ भने 21 अति संवेदनशील, 67 संवेदनशील र 78 सामान्य मतदान केन्द्र रहेका छन्। यस्तै निर्वाचनमा नखटिएका कर्मचारीका लागि र कैदी बन्दीका लागि 2 अस्थायी मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्रमा कर्मचारी खटिएपछि सुरक्षाको टीमसँगै सामग्री ढुवानी गरिने प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताउनुभयो।
कर्मचारीहरूले 17 गतिसम्ममा उहाँले मतपत्र, मतपेटिका लगायत सबै निर्वाचन सामग्रीहरू बुझिसक्नुहुन्छ। यसरी निर्वाचन सामग्री, मतपत्र लगायतका निर्वाचन सामग्री बुझे पश्चात उहाँहरू सुरक्षाको इन्चार्जहरू, त्यो जुन ठाउँमा खटिने इन्चार्जहरूसँग उहाँको सम्पर्क हुन्छ र सँगसँगै उहाँले डिभिजन जान पाउनुहुन्न। सुरक्षा सहितै मतदान केन्द्र मतदानसम्म जाने र त्यहाँ बसेर 18 गतिबाट उहाँहरूको 9 बजे सुरुभन्दा अगाडि नै पुगिसक्नु पर्यो र उहाँहरूले 18, 19, 20 त्यहीँ बस्नु पर्यो र 21 गते निर्वाचनसम्मको लागि उहाँहरूलाई हामीले अरुण खटमको व्यवस्था पनि सुनिदिइसकेको छ।
निर्वाचन नजिकै जाँदा धनकुटामा सुरक्षा सामग्री व्यवस्थापन तथा मतदान केन्द्र सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ। एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा 14 राजनैतिक दल र 3 स्वतन्त्र गरी 17 जना उम्मेद्वार चुनावी मैदानमा रहेका छन्। धनकुटामा 118,425 मतदाता रहेका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो ईश्वर थापा। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गर्दै यस्तो निर्देशन दिएको हो। आयोगले फागुन 21 गते हुने निर्वाचनमा अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्ने गरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्था कार्यरत चिकित्सक स्वास्थ्य कर्मीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको हो। संखुवासभा ताप्लेजुङ सीमा क्षेत्र आसपासमा आज बिहान 3:18 4.7 म्याग्निच्युडको भूकम्प गएको छ। संखुवासभाको टोपके गोला आसपास केन्द्रबिन्दु भएर 4.7 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो। प्रारम्भिक विवरण अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको सूचना प्राप्त भएको छैन। नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुमो हिजो साँझ शिवपुरी गाउँपालिका 5 कुखुरेमा दुर्घटना हुँदा 8 घाइते भएका छन्। घाइते मध्ये 4 अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार दुप्चेश्वर गाउँपालिका 4 जिमटाङबाट काठमाडौँ आउँदै गरेको सुमो दुर्घटना हुँदा 50 समतेन लामा, 42 नेमा ग्याम्ते लामा, 27 कल्पना तामाङ र 43 फूलमाया लामा गम्भीर घाइते भएका हुन्। घाइतेहरूको अहिले काठमाडौँमा उपचार भइरहेको छ। काठमाडौँ महानगरपालिकाले 10 वडा भित्रका 509 स्थानका प्राचीन र मौलिक नाम निश्चित भएको जनाएको छ। सम्पदा तथा पर्यटन विभागले एकीकृत शहरी विकास केन्द्र संघको सहकार्यमा यसअघि दुई चरणमा गरेको अध्ययनबाट 430 मूल नाम र 79 सहायक नाम यकिन गरेको काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिनुभयो। केही दिनदेखि मौसम बदली भएको र नेपालमा हिजो पनि 20 भन्दा बढ़ी वर्षा मापन केन्द्रमा पानी परेको रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा आँखा अनुसार सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौँ, नुवाकोट, चितवन, स्याङ्जा, डोटीका क्षेत्रमा वर्षा भएको हो। विभिन्न उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ। त्यसमध्ये हिजो मनाङमा सबैभन्दा बढ़ी 30.4 मिलिमिटर वर्षा भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच जेनेभामा भएको उच्च स्तरीय आणविक वार्तामा महत्वपूर्ण प्रगति भएको बताइएको छ। वार्ताका मध्यस्थताकर्ता बद्र अल्बू साइदीले दुवै पक्षले आफ्ना राजधानीसँग परामर्श गरेपछि छिट्टै पुनः वार्ता शुरू गर्ने र प्राविधिक तहको छलफल अर्को साता भियनामा हुने जानकारी दिनुभयो। इरानका विदेश मन्त्री अब्बास अरा घाँचीले केही विषयमा सहमति नजिक पुगेको तर केही मुद्दामा मतभेद बाँकी नै रहेको बताउनुभयो। उहाँका अनुसार अर्को चरणको वार्ता एक साताभित्रै हुन सक्ने बीबीसीले जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य पूर्वमा सन् 2003 इराकमाथि आक्रमणपछिकै ठूलो सैनिक तयारी भइरहेको बताउनु भएको छ। इरानले आक्रमण भए बलपूर्वक जवाफ दिने चेतावनी पनि दिइरहेको छ। अमेरिका र इजरायलले इरानमाथि गोप्य रूपमा आणविक हतियार विकासको प्रयास गरेको आरोप लगाउँदै आएका छन्। इरानले भने आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दावी गर्दै आएको छ। वार्तामा इरानले युरेनियम प्रशोधन पूर्ण रूपमा रोक्ने अमेरिकी माग अस्वीकार गरेको छ भने प्रतिबन्ध हटाउन इरानले माग गरेको छ। विपक्षी समूहहरूले भने प्रतिबन्ध फुकुवा भए वर्तमान शासकलाई फाइदा पुग्ने बताइरहेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल वायु सेवा निगमले गत आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो 6 महिनामा आमदानी र यात्रु संख्यामा सुधार गरेको छ। निगमको चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा गत वर्षको सोही अवधिको तुलनामा करिब 7% कुल आमदानी र करिब 18.7% यात्रु संख्या वृद्धि भएको हो। निगमसँग उपलब्ध जहाजहरूको अधिकतम उपयोग गरी उडानलाई नियमित र प्रभावकारी बनाउँदा आमदानी र यात्रु संख्या दुवैमा वृद्धि भएको निगमका प्रवक्ता अर्चना खड्काले बताउनुभयो। कैलाली र कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएपछि किसानहरूलाई थप सतर्कता अपनाउन पशु रोग विशेषज्ञहरूको आग्रह छ। व्यावसायिक रूपमा पालिएका बंगुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा निलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा बंगुर मर्ने समस्या देखिएपछि पशु पंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढ़ीले द्रुत प्रतिक्रिया टोली आरआरटी परिचालन गरी नमूना संकलन गरेको थियो। स्थानीय स्तरमा संकलित नमूना परीक्षणबाट संक्रमण पुष्टि भएको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौँका वरिष्ठ पशु चिकित्सक नरेश प्रसाद जोशीले जानकारी दिनुभयो। अफ्रिकन स्वाइन फिभर पशुबाट मानिसमा नसर्ने भए पनि संक्रमित पशुको मृत्युदर झण्डै 7% रहेकाले थप सतर्कता अपनाउन र कुनै पनि स्थानमा संक्रमणको लक्षण देखा परे तुरन्त नजिकको पशु सेवा शाखा, भेटेनरी अस्पताल, पशु क्वारेन्टाइन चेकपोस्ट वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सम्पर्क गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौँले आग्रह गरेको छ। अन्य बालीको तुलनामा बढ़ी फाइदा दिने र बजार पाउन समेत सजिलो भएपछि नवलप्रासी, बर्दघाट, सुस्ता पूर्वमा तोरी खेतीको क्षेत्र विस्तार हुँदै गएको छ। यस वर्ष जिल्लामा थप 21 हेक्टरले बढेर 3746 हेक्टर क्षेत्रफलमा तोरी खेती भएको कृषि विकास कार्यालय नवलप्रासी बर्दाघाट सुस्ता पूर्वका कृषि अर्थविज्ञ सञ्जय ढकालले जानकारी दिनुभयो। जिल्लाको कावासोती, मध्यबिन्दु, देवचुली र गैंडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ। यो वर्ष जिल्लामा 4600 मेट्रिक टन भन्दा बढी तोरी उत्पादन हुने अनुमान रहेको कृषि विकास कार्यालयका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लीगमा नव जनजागृति क्लबमाथि गोलको वर्षा गरेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा पुलिसले नव जनजागृतिलाई 7-0 गोलले पराजित गर्यो। एकपक्षीय खेलमा पुलिसको जीतका लागि धीरेन्द्र बहादुर शाह र सञ्जीव लामाले 2-2 तथा दशरथ गिरी, भरत शाह र विजय उरानले 1-1 गोल गरे। पुलिसले पहिलो हाफमा 5 र दोस्रो हाफमा 2 गोल गरेको हो। पुलिसको यो लीगमा दोस्रो जित हो। जीतसँगै पुलिसले 7 खेलबाट 7 नै अंक बनाएको छ। पराजित नव जनजागृतिले अंकको खाता खोल्न सकेको छैन। यस्तै न्युरो टीम एनआरटी फुटबल क्लबले राष्ट्रिय लीगमा प्लानिङ बोइज युनाइटेडलाई बराबरीमा रोकेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बिहिबार सम्पन्न खेलमा प्लानिङ बोइज र एनआरटीले 1-1 गोलको बराबरी खेलेका हुन्। प्लानिङको यो दोस्रो बराबरी हो। लीगमा 8 खेल खेलेको प्लानिङले 17 अंक जोडेको छ। एनआरटीको भने यो तेस्रो बराबरी हो। समान खेलबाट एनआरटीको 15 अंक रहेको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी संघ एनएनआईपीए को आयोजनामा 20 एनएनआईपीए स्पोर्ट्स अवार्ड 2082 चैत 20 गते हुने भएको छ। अवार्ड कार्यक्रम स्थानीय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुने एनएनआईपीए का महासचिव शिवसुन्दर गोथेले जानकारी दिनुभयो। महासचिव गोथेका अनुसार काठमाडौँ उपत्यका बाहिर पहिलो पटक अवार्ड कार्यक्रम हुन लागेको हो। कार्यक्रममा विभिन्न 27 खेलका त्यति नै संख्यामा खेलाड़ीलाई सम्मान गरिनेछ। आयोजक श्रीलंका आईसीसी टी20 विश्वकपको सुपर 8 बाहिरिएको छ। कोलम्बो स्थित आर प्रेमा दासा रंगशालामा बुधबार राति भएको खेलमा श्रीलंका न्यूजील्याण्डसँग 61 रनले पराजित भयो। आयोजक श्रीलंका जारी विश्वकपमा सुपर 8 बाहिरिने पहिलो टोली समेत बनेको छ।
अब मौसम सम्बन्धी जानकारी। आज तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली तथा पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा गर्जन, चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.5 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:31 भयो भने सूर्यास्त भरे साँझ 6:03 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 165 निर्वाचन क्षेत्रमा नै निर्वाचन सामग्री पुग्यो। निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ़ बनाइएको निर्वाचन आयोगद्वारा जानकारी। 3,41,000 सुरक्षाकर्मी निर्वाचनमा खटिने। निर्वाचन आयोगद्वारा कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल। शान्तिपूर्ण निर्वाचनका लागि सहयोग गर्न आग्रह। संखुवा सभा ताप्लेजुङ सीमा क्षेत्र आसपासमा आज बिहान 3:18 4.7 म्याग्निच्यूडको भूकम्प र अमेरिका इरान आणविक वार्तामा प्रगति भएको दावी। अर्को चरणको वार्ता एक साताभित्रै। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।